दोस्रो तिमथी अध्याय तीन अनि तपाईँहरू सबैलाई स्वागत छ, धन्यवाद छ आउनुभएकोमा। र हामीले यी दिनहरूमा चाहिँ एउटा विषयमा केन्द्रित हुँदैछौँ र साथै अरू विषयहरूमा पनि हामीले परमेश्वरको वचनबाट सिक्न पाउनेछौँ। म बाहेक यहाँ अरू पाँचजना दाजुभाइहरूले प्रभु येशूको वचन हाम्रो बिचमा बाँड्नुहुनेछ। अनि तर मैले सिकाउने विषयमा चाहिँ क्रिस्टियन सङ्गीतको बारेमा चाहिँ म सिकाउन लागिरहेको छु, जुन विषयमा धेरै अगाडि धेरै समय भइसक्यो, यो चाहिँ बेला बेलामा सिकाइनुपर्ने विषय छ अनि एकदमै लडाइँ चलिरहेछ अहिले। परमेश्वरको वचनमा खडा हुन खोजिरहेका मण्डलीहरूलाई चाहिँ शैतानले संसारपट्टि लानलाई प्रयोग गर्ने सबभन्दा प्रभावकारी माध्यम चाहिँ गलत सङ्गीत हो। मण्डली, पुरै मण्डलीलाई संसारपट्टि लाने, झुट्टो शिक्षातर्फ लाने अहिलेको समयमा चाहिँ सबैभन्दा प्रभावकारी नै देखिन्छ, यो चाहिँ सङ्गीत हो, गलत सङ्गीत। अनि हामी चाहिँ सबभन्दा पहिला प्रार्थना गरौँ, प्रभुको सहायता मागौँ यी सबै कुराहरूमा। प्यारो परमेश्वर पिता, मद्दत गर्नुहोस् हामीलाई तपाईँको आफ्नै महिमाको लागि र सबै कुराहरू तपाईँको वचनबाट हामीले ठिकसँग बोल्न, बुझ्न अनि जे जति यहाँ प्रोजेक्टरहरू छन्, बिजुलीको खाँचो, यी सब पनि तपाईँको सहायताले हामी पाउन सकौँ अनि एक एकको हृदयमा तपाईँ बोल्नुभएको होस्, खिच्नुभएको होस्, बलियो बनाउनु भएको होस्, हामीलाई सतर्क बनाउनु भएको छ। जे जे उद्देश्य छ प्रभु हामीलाई सिकाउन चाहनुभएको छ यी दिनहरूमा, हामीलाई सिकाउनु भएको होस्। तपाईँमा सुम्पद छौँ, धन्यवाद छ प्रभु येशूको नाउँमा, आमेन। हामी दोस्रो तिमथीमा हेर्नु अगाडि चाहिँ अझ त्यहाँ चाहिँ औँला राख्नुहोस्, हामी भजन सङ्ग्रह दुईको एकदेखि तीन पदहरू पनि पढ्नेछौँ। भजन सङ्ग्रह दुईको एकदेखि तीन, परमेश्वरको वचनले स्पष्ट गरी बताएको शिक्षा यो हो कि प्रभु येशूको आगमन हुनुभन्दा अगाडिको अन्तिम समयहरूमा चाहिँ विश्वव्यापी रूपमा त्यहाँ परमेश्वरको विरुद्धमा विद्रोह र अनेक किसिमको सत्यलाई त्याग गर्ने काम बढ्दो रूपमा हुनेछ भनेर चाहिँ सिकाएको छ। यो चाहिँ भविष्यवाणीको रूपमा भजन सङ्ग्रह दुईको एकदेखि तीनमा कि समाजमा यो हुनेछ भनेर बताएको छ, जुन कुरा हामी पढ्नेछौँ। किन अन्य जातिहरू झोङ्कले रन्किन्छन् अनि जाति जातिका मानिसहरू व्यर्थको कुरा कल्पना गर्छन्? परमप्रभुको विरोधमा र उहाँको अभिषिक्त जनको विरोधमा पृथ्वीका राजाहरू खडा हुन्छन् र शासकहरू आपसमा यसो भन्दै सल्लाह गर्छन्, आओ तिनीहरूका बन्धनहरू तोडिदियौँ र तिनीहरूका डोरीहरू हामीबाट फालिदिउँ। मानिसले चाहिँ परमेश्वरको अधीनमा बस्न चाहँदैन र चाहने छैन र अन्तिम दिनहरूको समयमा झनै यो विद्रोह चाहिँ चर्को हुनेछ भन्ने कुरा चाहिँ यहाँ बताइरहेको छ। तीन पदमा यहाँ भनेछ, मानिसहरूले एक आपसमा भन्नेछन्, हामी परमेश्वरको बन्धन, परमेश्वरको डोरी हामीबाट फालिदिउँ, हामी उहाँले भनेको हामी मान्न चाहँदैनौँ। अनि यो चाहिँ समाजमा मात्र होइन, बाहिरपट्टि, तर क्रिस्चियन भन्नेहरूको बीचमा पनि यस्तो परमेश्वरको विरुद्धमा सत्य त्याग अर्थात् परमेश्वरको सत्यतालाई त्यागेर आफ्नै अभिलाषा अनुसार काम कुराहरू गर्नलाई, अभ्यास गर्नलाई उनीहरू तल्लीन हुनेछन् भन्ने कुरा चाहिँ दोस्रो तिमथी तीन अध्यायमा बताएको छ। त्यहाँ पल्टाउनु छ मसँग, दोस्रो तिमथी तीन नास्तिकहरू र परमेश्वरको वचन बाइबललाई झुटो भनेर भन्नेहरूले त विरोध गर्नेछन् नै, अनि अन्तिम दिनहरूमा चाहिँ कडा हिसाबले चाहिँ यो आइरहेको छ नास्तिकवाद इत्यादि। तर अर्कोतिर चाहिँ हामी इसाईहरू हौँ भन्नेहरूको बिचमा जहाँ चाहिँ परमेश्वरलाई आदर गरिनु पर्थ्यो, किनभने उनीहरूले चाहिँ हामी बाइबल मान्छौँ भन्छ, उनीहरूले आफूलाई क्रिस्चियन भन्छन्, अनि उनीहरूले चाहिँ येशूलाई नै परमेश्वर भन्छन्, तर उनीहरूले चाहिँ यस्तो खालको क्रियाकलाप देखाउने छन् र उनीहरूको मनोभाव यस्तो हुनेछ भनेर यहाँ बताएको छ दोस्रो तिमोथी 3:1-5। यो पनि जानिराख, अन्तिम दिनहरूमा सङ्कटपूर्ण समयहरू आउनेछन्, किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, पैसाको लोभी, सेखीबाज, घमण्डी, निन्दा गर्ने, बाबुआमाको आज्ञा पालन नगर्ने, बैगुनी, अपवित्र, स्वाभाविक माया नभएका, मेल गर्न नचाहने, झुटा दोष लाउने, आत्मसंयम नभएका, कठोर, असललाई घृणा गर्ने, विश्वासघाती, जिद्दीवाल, घमण्डले फुलिएका, परमेश्वरलाई भन्दा बरु मौज मजालाई प्रेम गर्ने। अब यहाँसम्म पढ्दाखेरि त यो त ख्रिस्टलाई स्वीकार नगर्ने संसारको बारेमा लेखेको जस्तो देखिन्छ, तर होइन, यो चाहिँ हामी इसाई हौँ भन्नेहरूको बारेमा लेखेको छ। किनभने 5 लेखेको छ, भक्तिको भेष त धारण गर्ने तर त्यसको शक्ति इन्कार गर्ने हुनेछन्, यस्ताहरूबाट परबस। अनि त्यसैले यी आखिरी दिनहरूमा चाहिँ इसाई हौँ भन्नेहरूको बिचमा चाहिँ यस्तो खालको परमेश्वरलाई मतलब नराख्ने, उहाँलाई प्रेमभन्दा पनि मोज मजालाई प्रेम गर्ने, घमण्डी, अनि तर भक्तिको भेष चाहिँ धारण गर्ने, उनीहरू चाहिँ येशूको नाम चाहिँ भजन गाउने, उनीहरू ख्रिस्टलाई चाहिँ स्वीकार ओठले चाहिँ गर्ने, तर जीवनमा चाहिँ पुरै संसारिक हुने छन् भनेर चाहिँ बताएको कुरा यहाँ देख्छौँ। अनि यो चाहिँ आधुनिक क्रिस्चियन सङ्गीतमा चाहिँ एकदमै प्रष्टै झल्किन्छन्। अनि हाम्रो बिजुली आयो भने चाहिँ म देखाउनेछु भिडियोहरू, जसबाट चाहिँ तपाईँले त्यो भिडियोको टुक्राहरूबाट चाहिँ तपाईँले देख्न सक्नुहुनेछ। कतिजना चाहिँ सायद त्यस्तो ठाउँमा पुगेर देखि पनि सक्नुभयो, तपाईँलाई यो नौलो हुने छैन, तर कतिको लागि चाहिँ यो नौलो हुनेछ। दोस्रो तिमोथी 4:3-4 अझ यहाँ बताएको छ थप कुरा, किनकि यस्तो समय आउनेछ जब तिनीहरूले खाँटी शिक्षा सहने छैनन्, तर चिलाउने कानहरू भएका हुनाले आफ्नै अभिलाषाहरू अनुसार तिनीहरूले आफ्ना निम्ति शिक्षकहरूको थुप्रो लाउनेछन्, अनि तिनीहरूले आफ्ना कानहरू सत्यताबाट फर्काउनेछन् र दन्त्यकथाहरूतिर लगाउनेछन्। यो चाहिँ इसाई भन्नेहरूको बिचमा यस्तो हुनेछ भनेको प्रियहरू, यस्तो समय आउनेछन्, उनीहरू चाहिँ आफ्नै अभिलाषा अर्थात् आफूलाई जे गर्नमा लाग्छ त्यही गर्न पाउने किसिमको इसाई विश्वास उनीहरूले अभ्यास गर्नेछन्। उनीहरू थुप्रो शिक्षकको पछि लाग्नेछन्, सेमिनारहरू, बाइबल तालिमहरू, बाइबल कलेजहरू, अनेक खालको चर्चहरू एकदम ठुला ठुला छन् संसारमा, तर उनीहरू चाहिँ यस्ता खालको शिक्षकहरूको पछि लाग्नेछन् जसले चाहिँ उनीहरूको कान चिलाइदिन्छ अथवा उनीहरूलाई सन्चो पार्ने, उनीहरूलाई चाहिँ उनीहरूको पापबाट पश्चाताप गर्न उनीहरूलाई सिकाउने छैनन्, तर उनीहरूलाई चाहिँ फुर्काउने, उनीहरूलाई चाहिँ आनन्दित पार्ने, उनीहरूलाई चाहिँ मोज मस्तीमा डोर्याउने खालका चर्चहरू त्यहाँ हुनेछन् भनेर चाहिँ यहाँ देख्छौँ। अनि रक सङ्गीत अहिले व्याप्त रूपमा चाहिँ नेपालकै मण्डलीहरूमा चाहिँ प्रयोग हुन्छ, अनि प्राय प्राय त के भने मैले योपालि त मैले किन्न पनि गइनँ, जब यसको विषय मैले पहिला अध्ययन गर्दाखेरि चाहिँ म क्रिस्चियन पुस्तक पसलहरूमा गएर धेरैवटा इसाई सिडीहरू किने, एउटा पनि ठिक सङ्गीत थिएन, एउटा पनि है सयौँमा है एउटा सङ्गीत पनि ठिक थिएन। अनि तपाईँ भन्नुहुन्छ कसरी ठिक थिएन, अनि आज चाहिँ र भोलि चाहिँ यो अध्ययन गर्न चाहन्छौँ, अनि हाम्रो उद्देश्य के हो भने तपाईँहरूले चाहिँ गलत सङ्गीत चिन्न तपाईँले चाहिँ सकेको होस् र ठिक सङ्गीत लाई चाहिँ तपाईँले आफ्नो जीवनमा प्रयोग गर्न, अनि मण्डलीमा हामी त्यो मात्र गर्न चाहन्छौँ, परमेश्वरलाई मनपर्ने सङ्गीत, असल सङ्गीत, आत्मिक सङ्गीत, जो चाहिँ यो अन्तिम दिनहरूमा हुने सत्य त्यागले प्रयोग गर्ने खालको सङ्गीत होइन। अनि त्यसैले हाम्रो यो अध्ययनमा चाहिँ म पछि देखाउँला यो चाहिँ अहिले बत्ती छैन नेपालको पहिलो मण्डलीबाट देखाउँछु म अहिले के गरिरहेछन् उनीहरूको आराधना सभामा अनि त्यसपछि काठमाडौँको सबभन्दा सुरुको मण्डलीहरूमध्ये ठुला मण्डलीहरू उनीहरूमा आराधना सभा कसरी चल्छ अनि त्यसपछि उनीहरूको इतिहास हेर्ने भने 60 वर्ष मात्र भयो नेपालमा चाहिँ यसरी पोखरामा सबभन्दा पहिलो रामघाट चर्च सुरु भएको अनि लगभग 25 वर्ष 30 वर्ष पनि भएको छैन 25 वर्ष अगाडि अगाडितिर 20-25 वर्ष अगाडि चाहिँ आमूल परिवर्तन चाहिँ सङ्गीतमा हुन थालेको आराधना सभाहरूमा हुन थालेको अनि हामीले देख्नेछौँ त्यो अब हामीले चाहिँ के गर्ने त त्यो देखेर है हामीले जाँच्नुपर्छ पहिलो थेसलोनिकी 5 हामी पढौँ हामीलाई यो आज्ञा नै दिनुभएको छ पहिलो थेसलोनिकी 5:21 पहिलो थेसलोनिकी 5:21 यो स्वरले तपाईँको कान छेड्यो भने चाहिँ भन्नुहोस् है एकजनाले भन्नुभयो त्यसैले यहाँ अलिक सानो पार्न खोजिरहेको छु मेरो अहिले चाहिँ कस्तो छ अब भयो भने यहाँ भन्नुभयो भने चाहिँ मलाई है यसो हात उठाउनुहोस् म थाहा पाइहाल्छु कडा भयो पहिलो थेसलोनिकी 5:21 सबै कुरा जहाँ छ कतिवटा कुरा जहाँ छ भने छ सबै कुरा जहाँ छ सङ्गीत पनि एउटा जाँचिनुपर्ने कुरा हो कि होइन यस पद अनुसार भन्नुहोस् त मलाई अलिक कमजोर हो थियो तर हो एकदम हो यहाँ भनेछ सबै कुरा जहाँ छ त्यसपछि के भनेछ जुन कुरा असल छ त्यसलाई बलियो गरी समाति राख यसको माने जुन कुरा खराब छ त्यसलाई चाहिँ रद्द गर त्यसलाई नअँगाल प्रयोग नगर नसुन अरूलाई नसुनाओ त्यस्तो एल्बम ननिकाल सबै कुरा जहाँ छ जुन कुरा असल छ त्यसलाई बलियो गरी समाति राख त्यसैले हामीले चाहिँ सिक्नु परेको छ हामीले जाँच्नलाई हामीलाई जाँच्नलाई एउटै मात्र उपाय छ त्यो चाहिँ हाम्रो आफ्नै मन अनुसार होइन अनि हाम्रो आफ्नै मानदण्ड अनुसार होइन अनि हाम्रो बिचमा चाहिँ सहमति गरेर पनि होइन मान्छे मात्र हामी जाँच्ने एउटै मात्र उपाय चाहिँ हो परमेश्वरको वचन यो चाहिँ सत्य छ प्रभु येशूले भन्नुभयो योहन्ना 17:17 तपाईँको वचन सत्य छ परमेश्वरले आफ्नो वचन यस्तो अद्भुत रीतिले दिनुभएको छ कि यसले सबै कुरा जाँच्न सकिन्छ 2000 वर्ष अगाडि पावलले यो पत्र लेख्दाखेरि रक सङ्गीत थिएन टिभी थिएन केटीहरूले प्यान्ट लाउने चलन थिएन अनि त्यो बेलामा चाहिँ ऱ्याप डान्स हुँदैन थियो ब्रेक डान्स हुँदैन थियो अनि अनेकौँ कुराहरू हुँदैन थियो तर यहाँ चाहिँ सबै कुरा जाँच भनेको छ त्यसैले परमेश्वरको वचन चाहिँ सबै कुरा जाँच्न पर्याप्त हुनै पर्छ यहाँ लेखिँदाखेरि उल्लेख नभएका चिजहरू पनि जाँच्न सक्ने तरिकाले परमेश्वरले आफ्नो वचन दिनुभएको छ किनभने परमेश्वर बुद्धिमान हुनुहुन्छ उहाँले भविष्य जान्नुहुन्छ सबै थोक जान्नुभएकोले उहाँले चाहिँ सिद्धान्तहरू दिनुभएको छ यहाँ कुनै पदमा रक सङ्गीत अथवा टिभी त्यस्तो शब्द हामी पाउनु पर्दैन खालि त्यसलाई समेट्ने सिद्धान्त भेटे पुग्छ अनि परमेश्वरको वचनमा चाहिँ सबै मानव जीवनको लागि आवश्यक जाँच्नको लागि सिद्धान्तहरू यहाँ छन् एउटा सानो पुस्तिका हामीले अनुवाद गरेर छापेको छौँ बुकलेट हो 67 जाँचहरू भन्ने कतिजनाले त्यो देख्नुभएको छ एकचोटि हात उठाउनुहोस् त 67 जाँचहरू ल राख्नुहोस् तपाईँहरूले त्यो प्रयोग गर्नुभएको छ तपाईँको जीवनमा जब कुनै प्रश्न उठ्यो के तपाईँले यो 67 जाँचहरू गरेर जाँच्नुभयो मैले गरेको छु मलाई धेरै मद्दत भएको छ त्यो 67 जाँच भन्ने पुस्तिकाले प्रयोग गर्नुहोस् जब तपाईँलाई कुनै प्रश्न हुन्छ तपाईँलाई निश्चित हुँदैन यो ठिक हो कि बेठिक हो तपाईँले चाहिँ त्यहाँ सयौँ पदहरू हेर्न थाल्नुहुन्छ अनि तपाईँको जीवनमा चाहिँ त्यो सिद्धान्तहरूद्वारा चाहिँ तपाईँले ठिक निर्णय गर्न सक्नुहुन्छ पक्कै पनि अन्यलमा बस्नु पर्दैन सबै कुरा जाँच्छ अनि सङ्गीत चाहिँ एउटा कुरा हो अनि हामीले जाँच्नुपर्छ बाइबलमा सङ्गीत धेरै पटक उल्लेख भएको विषय हो फ्रेङ्क गर्लाक भन्नेले गर्नुहुँदाखेरि चाहिँ 800 पटक भेट्नुभएछ यहाँ डेभिड दाईले चाहिँ 500 पटक यहाँ उल्लेख गर्नुभएको छ यहाँ गन्ती गर्ने तरिका फरक भएर हुनसक्छ तर यहाँ देख्छौँ कि एकदम धेरै पटक सङ्गीत उल्लेख भएको छ बाइबलमा त्यसैले बाइबल चाहिँ सङ्गीतको विषयमा चाहिँ चुप लागेर बसिरहेको छैन परमेश्वरले चाहिँ मानव समाजमा यति महत्त्वपूर्ण विषय सङ्गीत जस्तो महत्त्वपूर्ण विषयमा चाहिँ उहाँले मार्ग निर्देशन नदिएर हामीलाई चाहिँ अन्यलमा छोड्नु भएको छैन परमेश्वरलाई धन्यवाद होस् त्यसैले हामी चाहिँ यहाँ 8 सिद्धान्त हेर्न चाहन्छौँ आधारभूत सिद्धान्तहरू जसद्वारा चाहिँ असल सङ्गीत चाहिँ यस्तो हुनुपर्छ भनेर चाहिँ हामी निर्ख्योल गर्न सकौँ पहिलो चाहिँ एफएससी 5:19 सुरु गर्नेछौँ अनि हामी एफएससी 5 प्राय खण्डहरूबाट हेर्नेछौँ एफएससी 5 हामी पल्टाउँ एफएससी 5:19 पहिलो हाम्रो बुँदा हो कि असल क्रिस्चियन सङ्गीत चाहिँ प्रभुका जनहरूप्रति र प्रभुप्रति लक्षित हुन्छ पहिलो बुँदा चाहिँ त्यही हो असल क्रिस्चियन सङ्गीत चाहिँ परमेश्वरका जनहरू र प्रभुप्रति लक्षित हुन्छ एफसी 5:19 यो सिद्धान्त सिकाउँछ यहाँ लेखिएको छ आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ र भजन गर यहाँ बात गर भनेको छ जब हामी मण्डलीमा हामी गाउँछौँ हामी बात गरिरहेका छौँ सङ्गीतद्वारा बात गरिरहेका छौँ त्यहाँ बाजा बजेको हुनसक्छ नबजेको पनि हुनसक्छ तर त्यहाँ चाहिँ हामी केही लयमा केही भाकामा केही भाषामा हामी बोलिरहेका छौँ अनि हामी कोसँग बोलिरहेका छौँ यहाँ बात चाहिँ दुईतर्फी छ अथवा दुई खालको छ एक चाहिँ भनेको छ हामी एक अर्कासँग अथवा आपसमा बात गर भनेको छ अनि त्यसैले असल क्रिस्चियन गीतमा चाहिँ क्रिस्चियनहरू एक ठाउँमा भेला भएर एक अर्कासँग कुरा गरिरहेका छन् अर्ती दिइरहेका छन् सान्त्वना दिइरहेका छन् आज्ञा दिइरहेका छन् हौसला दिइरहेका छन् जस्तो कि हामीले गाउँछौँ आज्ञा मान भरोसा गर एउटा भजन त्यो छ अरू उपाय छैन ख्रिस्टमा खुसी हुन त्यो चाहिँ एक अर्कालाई हामीले चाहिँ हामीलाई हामी एक अर्कालाई सिकाउँदैछौँ सम्झाउँदैछौँ अनि अरू खालका भजनहरू पनि छन् जो चाहिँ त्यस्तै खालको छन् प्रभुमा सधैँ आनन्द गर प्रभुमा सधैँ आनन्द गर त्यो चाहिँ हामीले एकअर्कासँग बात गरिरहेका छौँ अनि तर यो पदले चाहिँ अर्को पनि कुरा गरेको छ यहाँ भनेको छ प्रभुसँग पनि बात गर्छौँ हामी यहाँ भनेको छ प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ त्यसैले यो चाहिँ प्रभु येशूसित परमेश्वरसित पनि हामी बात गरिरहेका छौँ जस्तो कि हामीले भजन जब गाउँछौँ जीवनको यात्रामा डोर्याउनुहोस् मलाई तपाईँकै बाटोमा तपाईँकै बाटोमा यहाँ चाहिँ हामी प्रभुसँग बात गरिरहेका छौँ एकअर्कासँग होइन त्यहाँ चाहिँ प्रभुसँग अथवा 22 चढाउँछु प्रभु धन्यवाद आज क्रुसको त्यो प्रेमको निम्ति हामी प्रभुसँग बात गरिरहेका छौँ त्यसैले हामीले भजन गाउँदा सोच्नुपर्छ अब यो भजनमा म कोसँग बात गर्दैछु अनि त्यही तरिकाले गाउनुपर्छ खालि स्वर निकालेर मात्र हुँदैन मिठै स्वर भएर पनि पुग्दैन बाजा राम्रोसँग बजेर पनि पुग्दैन हामीले चाहिँ ठिकसँग समझसहित हृदयदेखि जोसँग बात गर्दैछौँ उहाँसँग बात गर्नुपर्छ प्रभुसँग कि विश्वासीहरूसँग के तपाईँ त्यसरी गाउने गर्नुहुन्छ कसरी गाउने गर्नु सोच्नुहुन्छ तपाईँले मैले प्राय अगुवाई गर्दाखेरि जहिले पनि भन्छौँ, हृदयदेखि गाउनुहोस्, सोचेर गाउनुहोस्, अनि यो सम्झाइरहनुपर्छ अगुवाई गर्नेहरूले, तपाईँहरू ज जसले भजन अगुवाई गर्नुहुन्छ, यो एकचोटि भनेर सम्झिँदैनन् विश्वासीहरू, तपाईँले घरिघरि भन्नुपर्छ है। अनि यो सत्यताले एकअर्कालाई चाहिँ हामीले बलियो बनाउन सक्छौँ हाम्रो भजन गाउने काममा। त्यसैले यस पदबाट यो पनि सिक्छौँ त्यसैले कि वास्तवमा हामी यहाँ जुट्छौँ जब अनि गाउँछौँ, यो चाहिँ मनोरञ्जनको लागि होइन, हाम्रो मन बहलाउनको लागि होइन। कहिले पनि त्यो प्रसङ्गमा क्रिस्चियन गीत गाउनको लागि चाहिँ भनेर उल्लेख छैन, यो सधैँ नै उन्नतिको लागि भनेको छ। एकचोटि पहिलो कोरिन्थी 14 मसँग पल्टाउनुहोस् त, पहिलो कोरिन्थी 14 अनि 26 पदमा, पहिलो कोरिन्थी 14 अध्यायको 26 पद, यहाँ सन्दर्भ छ मण्डली जब भेला हुन्छौँ, 26 पद। तब भाइहरू हो के गर्ने त, पावलले लेख्दैछन्, जब तिमीहरू भेला हुन्छौ तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ, सबै कुराहरू उन्नतिका निम्ति नै गरिहुन्। उन्नति भनेको के हो, यो भनेको चाहिँ निर्माण गर्नु, अर्कोलाई चाहिँ बलियो बनाउनु, बसाल्नु बलियो जग येशु ख्रीष्टमा, उहाँको सत्य वचनमा, प्रेममा, आशामा, धैर्यमा, यसरी बढाउँदै लैजानु। एक अर्काको उन्नतिको लागि हामीले गाउनुपर्छ, सबै कुरा गर्नुपर्छ, अनि गाउने काम पनि बजाउने काम पनि सबै भाग त्यसरी गर्नैपर्छ। कहिले पनि बाइबलमा क्रिस्चियन गीतहरू चाहिँ प्रचारको लागि भनेर हामी पाउँदैनौँ। प्राय क्रिसमस जब आउँछ त्यहाँ कार्यक्रमहरू गर्छन् इसाई भन्नेहरूले, अनि त्यो पुरै मनोरञ्जनात्मक हुन्छ, मञ्चमा त्यहाँ भयङ्कर ठुलो आवाजमा नाच्ने सङ्गीत बजिरहेको हुन्छ, चाहे त्यो पूर्वेली किन नहोस्, चाहे त्यो पश्चिमेली किन नहोस्, अनि त्यो चाहिँ मनोरञ्जनको लागि हुन्छन्, अनि दर्शकले पनि त्यही नै बुझ्छन् अनि उनीहरूले ताली बजाउँछन्, किनभने मनोरञ्जन राम्रो लाग्यो हामीलाई, स्याबास भन्छन्। यो चाहिँ न प्रभुप्रति थियो न एकअर्काप्रति थियो, यो चाहिँ मान्छेमा केन्द्रित थियो, अनि कहिले पनि त्यो हुनुहुँदैन, यो चाहिँ निर्माण गर्नलाई हो, स्वार्थ पूर्ण प्रयोगको लागि चाहिँ होइन। पहिलो बुँदा त्यसैले यही हो कि असल क्रिस्चियन गीत चाहिँ प्रभुसँग बात गर्न र हामी क्रिस्चियनहरू एकअर्कासँग बात गर्नलाई हो। दोस्रो बुँदा चाहिँ यो हो कि असल क्रिस्चियन सङ्गीत चाहिँ पवित्र हुन्छ, शुद्ध हुन्छ, आत्मिक हुन्छ। सबै शब्दहरूले एउटै कुरा बताइरहेका छन्। यो चाहिँ हामी त्यही एफएससी 5 18 19 पढ्नेछौँ, एफएससी 5 अध्याय 18 पदमा, यहाँ पढ्छु, अनि दाख मध्यले नमा त जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो, आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ र भजन गर। यहाँ 18 पदमा यहाँ भनेको छ रक्सीले नमा त, तर रक्सीको नियन्त्रणमा होइन तर परमेश्वरको नियन्त्रणमा बस भनेछ। पवित्र आत्माले भरपूर हो भनेको यही नै हो, परमेश्वरको अधीनमा पुरै आफूलाई सुम्पेर हिँड भनेको। अनि त्यसो गर्नाले के हुन्छ, त्यसो गर्नाले सही खालको गीतहरू हामी गाउन सक्छौँ, सही खालको सङ्गीत हामीले छुट्याउन सक्छौँ र प्रयोग गर्न सक्छौँ जुन चाहिँ अब 19 पदमा छ। आपसमा भजन स्तुतिगान र कस्तो गीतहरूद्वारा बात गर भनेको छ यहाँ, आत्मिक गीतहरूद्वारा बात गर। त्यसैले वचनले यहाँ स्पष्टै सिकाएको छ कि असल क्रिस्चियन गीतहरू चाहिँ आत्मिक हुनुपर्छ। आत्मिक भन्नाले चाहिँ संसारभन्दा फरक हुनुपर्छ। आत्मिक भन्नाले यो चाहिँ पूर्ण रूपमा पवित्र परमेश्वरको निम्ति सुहाउँदो हुनुपर्छ, किनभने उहाँ पवित्र हुनुहुन्छ। हाम्रो पहिलाको गीतहरू आत्मिक थिएन। हामी मुक्ति पाउनुभन्दा अगाडि हाम्रो ती पुराना गीतहरू चाहिँ सांसारिक थिए, शारीरिक थिए, भावनात्मक थिए र परमेश्वरको विचारहरूले भरिएको र परमेश्वरतर्फ हाम्रो विचार हृदयलाई लाने खालको थिएन। अनि त्यसैले हामीले मुक्ति पाएपछि चाहिँ हाम्रो मुखमा चाहिँ प्रभुले एउटा नयाँ गीत हालिदिनु भएको छ। के तपाईँको गवाई त्यस्तै छ? के तपाईँले भन्न सक्नुहुन्छ उहाँले मेरो मुखमा त नयाँ गीत हालिदिनु भएको छ? के तपाईँ पुरानै गीतहरू गाउने सुन्ने गरिरहनु भएको छ? दाउदले त भने भजन सङ्ग्रह 40 एकैचोटिलाई आउँला यहीँ राखेर भजन सङ्ग्रह 40 पल्टाउनुहोस्। अनि 1-3 पदहरू यो उसको गवाही हो, प्रभुले मलाई मेरो लागि यस्तो गर्नुभयो, म यस्तो अवस्थामा थिएँ अनि उहाँले मलाई यसरी बचाउनु भयो। अनि उसले चाहिँ भन्छ अब मेरो मुखमा एउटा नयाँ गीत छ। भजन सङ्ग्रह 40:1-3 मैले धीरजसँग परमप्रभुको बाटो हेरेँ र उहाँ मतिर झुक्नुभयो र मेरो पुकार सुन्नुभयो अनि उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नुभयो र मेरा पाउहरू चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरू दृढ पार्नुभयो अनि उहाँले मेरो मुखमा एउटा नयाँ गीत हाम्रो परमेश्वरको स्तुति हाल्नुभएको छ। धेरैले यो देख्नेछन् र डराउनेछन् अनि परम प्रभुमाथि भरोसा राख्नेछन्। नयाँ गीत भन्नाले चाहिँ यो चाहिँ आधुनिक भन्न खोजे होइन। अनि तर नयाँ कुन अर्थमा भने यो नयाँ किसिमको गीत, यो चाहिँ नयाँ चरित्रको गीत छ, अर्कै खाले छ। यो नयाँ चाहिँ त्यो अर्थमा हो। इजिकियल 44 पनि मसँग पल्टाउनु होला। इजिकियलको पुस्तकको 44 असल क्रिस्चियन सङ्गीत चाहिँ पवित्र आत्मिक हुनुपर्छ। यो नयाँ गीत चाहिँ आत्मिक गीत हो प्रियहरू। यो चाहिँ एउटा उद्धार पाएको व्यक्तिको गवाईको गीत हो। इजिकियल 44:23 पदमा यसरी पनि लेखेको छ, चौवालिस अध्यायको 23 पद, यो अध्यायमा अथवा यो खण्डमा चाहिँ इजरायलको प्रसङ्गमा यहाँ सिकाइएको छ। इजरायल जातिको बीचमा त्यहाँ शिक्षकहरू हुन्थे, जस्तो मण्डलीमा पनि शिक्षकहरू हुन्छन्। अनि इजरायलमा उनीहरूको शिक्षकहरू चाहिँ उनीहरूका पुजारीहरू थिए, हारुनका सन्तानहरू। अनि उनीहरूको एउटा जिम्मेवारी यहाँ बताइएको छ, जुन चाहिँ अहिलेको शिक्षकहरूको जिम्मेवारी पनि उही नै हो। इजिकियल 44:23 पदमा यसो गरौँ, यहाँ यो बत्ती आएकोले म केही कुराहरू एउटा कुरा, यहाँ असल सङ्गीत कस्तो हुन्छ भनेर बुझ्नलाई खराब सङ्गीत कस्तो हुन्छ पनि मैले देखाउनु परेको छ। त्यसैले कति चाहिँ मैले खराब सङ्गीत कस्तो हुन्छ भनेर देखाइरहेको हुन्छ। असल सङ्गीत चाहिँ एउटा उदाहरणको लागि चाहिँ अघि तपाईँहरूले गाउनु भएको र बजाउनु भएको तरिका, यही बाजालाई बेठिक तरिकाले बजाउन सकिन्छ, यही गिटारलाई नचाउने तरिकाले, यही पियानोलाई नचाउने शरीर हल्लाउने प्रकारले बजाउन सकिन्थ्यो, उहाँहरूले त्यसरी बजाउनु भएन, सायद आउँदैन पनि होला, प्रभुलाई धन्यवाद होस्। तर यहाँ खराब सङ्गीत कस्तो हुन्छ पनि हेर्नु परेछ। यो चाहिँ रामघाट चर्च पोखरामा अनि छ नि आवाज के अरे जोड्यौँ हामीले, अनि यो पहिलो मण्डली हो नेपालकै आवाज त कारले सुन्नुहोस् है, के चिज चाहिँ ठुलो सुनिन्छ, दोडिरहेछ है। यो चाहिँ ज्ञानेश्वर मण्डलीको आराधना सभा, उहाँहरूले त टिभीमा प्रसारण गर्नुहुन्छ अनि मैले चाहिँ युट्युबबाट सानो टुक्रा झिकेको थिएँ। अनि यहाँ चाहिँ ज्ञानेश्वर चर्च, अब यो चाहिँ श्रोताहरूपट्टि भद्रकुल छ, यो चाहिँ पाटन मण्डली कोइनोनिया, अनि परमेश्वरका जनहरू र प्रभुप्रति लक्षित हुनुपर्छ भनेर त्यो बुँदा हेरेको थियौँ। तर आधुनिक इसाई सङ्गीत र सङ्गीतकारहरूको चरित्र बेग्लै छ। यो चाहिँ हेप्जिबा ब्यान्ड, एकदमै सायद प्रख्यात ब्यान्डहरूमा पर्छन्, क्रिस्चियन ब्यान्ड, भन्नलाई चाहिँ येशु भनिरहेछ, क्रुस देखाउँदैछ, तर यो चाहिँ पुरै सांसारिक शैलीमा गाइरहेको छ अनि सांसारिक सङ्गीत छ, यो चाहिँ कलाकारहरू केन्द्रमा छन्। अनि अर्को भिडियो चाहिँ परिवर्तन भएको छु भन्दैछ, के परिवर्तन भयो, पुरै संसार जस्तो छ, यस्तो खालको थुप्रो भिडियोहरू बनाउँदैछन् अनि ग्रुपहरू थुप्रै छन् यस्तै, रोक्दम अलि लामो भएछ क्लिपहरू। अनि यहाँ दोस्रो बुँदा हेर्दैछौँ, अनि इजिकियल 44 को यो खण्डमा हामीले हेर्दैछौँ, अनि शिक्षकहरूले मण्डलीमा उनीहरूको जिम्मेवारी चाहिँ यहाँ इजरायललाई पुजारीहरूलाई दिएको यो पदबाट सिद्धान्त हामीले सिक्न सक्छौँ, 23 पद, अनि तिनीहरूले मेरो प्रजालाई पवित्र र अपवित्रको बीचमा भिन्नता सिकाउन् अनि शुद्ध र अशुद्धको बीचमा भिन्नता जान्ने तुल्याउन्। उनीहरूले आफै जानेर मात्र पुग्दै, उनीहरूले चाहिँ सबै विश्वासीहरूलाई जान्ने तुल्याउनु पर्छ, अनि त्यही गर्न खोजिरहेछौँ यहाँ, पवित्र सङ्गीत अपवित्र सङ्गीत भिन्नता जान्नुपर्छ, कुन चाहिँ आत्मिक हो कुन चाहिँ सांसारिक हो छुट्याउन सक्नुपर्छ परमेश्वरको जनहरूले, अनि उनीहरूलाई सिकाइएन भने कसरी सक्छन्। जब एउटा व्यक्तिले प्रभु येशूलाई विश्वास गर्छ, यो नयाँ विश्वासी हुन्छ, तुरुन्तै अब उसलाई चाहिँ यसरी सिकाउनु पर्ने हुन्छ. सबै कुराको विषयमा पवित्र अपवित्र शुद्ध अशुद्ध छुट्याउनलाई चाहिँ सिकाउनु पर्छ. तर मण्डलीहरूमा यसरी सिकाइरहेको छैन अधिकांश मण्डलीहरूमा प्रचारकहरूले. उनीहरूको मुख्य काम नै यही हो. तर यो नसिकाउँदा के हुन्छ, विश्वासीहरू यदि साँच्चै प्रभुलाई पाएको हुन् भने उनीहरूले चाहिँ संसारले जे जे उनीहरूलाई दिइरहेछ त्यही त्यही उनीहरूले खान चाहन्छन्, सानो बच्चाहरूले जस्तै. जे जे उनीहरूले दिन्छन् त्यही त्यही सुन्न थाल्छन्, जे जे हेर्ने कुरा छ त्यही त्यही हेर्न थाल्छन्. एउटा नयाँ क्रिस्चियनले के जानेको छ, जानेको छैन. अनि उसलाई सिकाइनुपर्छ, अनि प्रचारको काम यो हो पहिलो कुरो. अनि त्यसैले गर्दाखेरि चाहिँ भिन्नता राख्न सिकाउनु परेछ. अनि यदि यो सङ्गीतको सम्बन्धमा भिन्नता राख्न सिकाइएन, हामीले जानेनौँ भने चाहिँ अब केहीले पनि कुनै कुरामा पनि हामीले छुट्याउन नसक्ने हुन्छौँ भन्ने कुरा चाहिँ इतिहासले देखाउँछ. र धेरै यस सम्बन्धी विज्ञहरूले उहाँहरूको लामो अध्ययनबाट चाहिँ यो निष्कर्ष निकाल्नु भएको छ, सङ्गीतमा छुट्याउन सकेन भने त्यसपछि केहीमा पनि छुट्याउन सक्दैन. पहिरन बिस्तारै संसारिक हुन थाल्छ, अनि त्यसपछि मण्डलीमा स्त्रीहरूले प्रचार गर्न सिकाउँदैन, त्यसमा परिवर्तन हुन थाल्छ. पहिला त्यस्तो थिएन नेपालको मण्डलीहरूमा जब सुरु भयो, अहिले सबै चलिरहेको छ. सबै सांसारिक र गलत अभ्यासहरू झन्झन, अनि यो चाहिँ झन्झन बढ्दै जान्छ, बढेको बढाइ बढेको बढाइ. अनि अर्को कुरा चाहिँ आत्मिक भन्नाले चाहिँ शरीर शारीरिक होइन. पहिलो कोरन्थी 3:1 पल्टाउँ, शारीरिकको उल्टो. पहिलो कोरन्थी 3:1 पहिलो कोरिन्थी 3:1 पावलले कोरिन्थका विश्वासीहरूलाई उनीहरूको बीचमा भएको धेरै गल्तीहरूलाई सुधार्नको लागि यो पत्र लेखेका हुन्. उनीहरू चाहिँ आत्मिक रूपमा बच्चाहरू जस्तो थिए, अनि तसर्थ उनीहरू आत्मिक थिएनन्, उनीहरू शारीरिक थिए भन्ने कुरा यहाँ पढ्छौँ. पहिलो कोरिन्थी 3:1. अनि हे भाइहरू हो, आत्मिक मानिसहरूसँग बोले झैँ मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग अर्थात् ख्रिस्टमा दुधे बालकहरूसँग झैँ गरी बोले. अनि त्यसैले शारीरिक हुनु हुँदैन, अर्थात् पाप स्वभावलाई खुवाउने, पाप स्वभावलाई मनपर्ने खालको सङ्गीत चाहिँ हामीले प्रयोग गर्न मिल्दैन परमेश्वर पवित्र परमेश्वरको उपासना गर्नलाई अनि एकअर्काको उन्नति गर्नको लागि. त्यो नमिल्ने कुरा हो. अनि ती कुराहरू चाहिँ हामी चाहिँ अनि अध्ययनहरूमा चाहिँ अझ विभिन्न उदाहरणहरूले हेर्नेछौँ, केले शारीरिक बनाउँछ है इत्यादि. तर हामी तेस्रो बुँदामा जाउँ. असल क्रिस्चियन सङ्गीतले चाहिँ लय लाई प्रमुख स्थान दिएको हुन्छ. अनि यसको लागि चाहिँ फेरि एफएससी 5:19 जानेछौँ. त्यही एउटै पदमा हामीले चाहिँ 3 सिद्धान्तहरू देख्छौँ असल क्रिस्चियन सङ्गीतको बारेमा. एफएससी 5:19 आपसमा भजन स्तुतिगान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ. अब हाम्रो नेपाली बाइबलमा चाहिँ छ्याङ्गै यो देखिँदैन, यहाँ गाऊ भनेर अनुवाद गरेको छ. अनि जुन चाहिँ अङ्ग्रेजीमा मेलोडी भनेर, मेकिङ मेलोडी भनेर चाहिँ अनुवाद गरेको छ. अनि अनि त्यसलाई चाहिँ ठेट रूपमा भन्यो भने त्यसलाई लय भनिन्छ, लय. त्यसैले लयलाई चाहिँ यहाँ यसरी पवित्र आत्माले स्पष्ट उल्लेख गर्नुभएको छ. अब एउटा कुरा जान्नुपर्छ कि सङ्गीत वास्तवमा तिनवटा भाग मिलेर बनेको हुन्छ. लय चाहिँ एउटा हो, अनि दोस्रो चाहिँ के अरे हार्मोनी भन्छ, अङ्ग्रेजी शब्द नै प्रयोग गर्छु म. हार्मोनियम त सुन्नु भएको छ नि तपाईँले, जसमा चाहिँ 2-3 अनि अझ थुप्रैवटा दबाएर एकैचोटि विभिन्न स्वरहरू निकाल्न सकिन्छ अनि तीन चारवटा तीनवटा स्वर मिलेर पनि मिलेको सुनिन्छ त्यसलाई हार्मनी भनिन्छ है त्यो चाहिँ दोस्रो कुरा हो अनि तेस्रो चाहिँ बीट अथवा ताल हो त्यो धड्कन जसको एउटा नियमित चालमा त्यो चल्नु पर्छ तर यी तीनवटामा सबैभन्दा महत्त्वपूर्ण चाहिँ लय हो यहाँ त्यही शब्द उल्लेख छ एफिसी 5:19 यहाँ गाओ भनेर अनुवाद गरेको शब्द हो अनि लय चाहिँ त्यो भाग हो सङ्गीतको जुन भाग चाहिँ हामीले गुनगुनाउन सक्छौँ सायद तपाईँले कुनै भजन एकदमै आशिषपूर्ण भइरहेको छ अथवा सम्झना आइरहेको छ भने तपाईँ उठ्दाखेरि पनि तपाईँ त्यो मनमा खेलिरहेको हुन्छ त्यो भाका है अनि त्यो लय हो है अनि त्यो चाहिँ सरल ट्युन हो त्यो गीतको ट्युन अथवा बोल पनि भनिन्छ किनभने त्यो बोल्ने कुरा नै त्यही हो सङ्गीतको तालले बोल्ने होइन स्वर संयोजनले पनि बोल्ने होइन हार्मोनीले त्यसले भावना चाहिँ दिन्छ अनि तालको पनि महत्त्व छ त्यो बिना त सङ्गीत हुँदैन तर खास बोल्नुपर्ने चाहिँ लयले हो जस्तो कि हामीले जब यो भजन गाउँछौँ हे सारा पृथ्वीका मानिस हो गर्दाखेरि चाहिँ स्वर चाहिँ माथि चढ्छ तल आउँछ निश्चित गतिमा अनि त्यहाँ त्यो आउँछ जस्तो कि हे सारा पृथ्वीका मानिस हो त्यो चाहिँ स्वर माथि तल गरिरहेछ है अनि त्यो चाहिँ एक किसिमले गरिरहेछ अनि त्यो चाहिँ लय हो अनि त्यो चाहिँ सबभन्दा महत्त्वपूर्ण भाग हो किनभने यही भागले चाहिँ शब्दहरूलाई बोक्छ त्यो हे सबै पृथ्वीका मानिस हो भन्ने शब्दहरूलाई चाहिँ त्यो लयले बोकेको थियो हे सारा पृथ्वीका मानिस हो त्यो लयले चाहिँ के गर्दैछ भने त्यो शब्दहरूलाई चाहिँ बल दिँदैछ अनि यस्तो बल दिन सक्ने शक्ति छ यसमा कि तपाईँले लय सिकेपछि सितिमिति बिर्सनुहुन्न पद कण्ठ गरेर पनि बिर्सनुहुन्छ तपाईँहरू र मैले पनि तर लयमा सिक्नुभयो भने तपाईँले त्यो शब्दहरू बिर्सन गाह्रै पर्छ वर्षौँपछि पनि तपाईँले सम्झनुहुन्छ यति चाँडो टिप्न सकिन्छ त्यसैले यो चाहिँ प्रभुको एउटा वरदान हो हाम्रो लागि उहाँका उत्तम उत्तम कुराहरू आत्मिक कुराहरू हाम्रो समाजमा राख्न सक्न को लागि उहाँले दिनुभएको एउटा माध्यम हो अनि त्यसरी नै प्रयोग गरिनुपर्छ लय सबभन्दा महत्त्वपूर्ण हो अनि अर्को कुरा चाहिँ शब्दहरू चाहिँ सङ्गीतको क्रिस्चियन सङ्गीतको सबभन्दा महत्त्वपूर्ण भाग हो किन त्यो शब्दमा चाहिँ सन्देश छ अब अनि त्यो सन्देश चाहिँ ज्यादै असल छ बाइबलको सन्देश छ अनि त्यसमा चाहिँ बात छ प्रभुसितको असल बात छ धन्यवादको बात छ अनि विश्वासी जनहरूसित पनि उन्नतिको बात छ अनि असल क्रिस्चियन सङ्गीत को बारेमा चाहिँ हाम्रो अरू उहरूमा यदि हामीले चाहिँ यो उहरू सब मिल्यो भने चाहिँ हामीले सुन्न देख्नलाई चाहिँ हामी अझ हेर्नेछौँ त्यो भएन भने पनि म सक्दो चाहिँ कसैलाई यहाँ बोलाएर भए पनि यहाँ हामी प्रयास गर्नेछौँ केही उदाहरणहरू दिएर चौथो नम्बर बुँदामा जाउँ हामी असल क्रिस्चियन सङ्गीत चाहिँ चौथो नम्बर बुँदा चाहिँ प्रभु येशु ख्रिस्टमा केन्द्रित हुन्छ प्रभु येशु ख्रिस्टमा चाहिँ एकदमै ध्यान केन्द्रित हुन्छ असल क्रिस्चियन सङ्गीत यो चाहिँ एफिसी 5:20 यो सिद्धान्त हामी लिन्छौँ एफिसी 5:20 अनि हेर्नुहोस् प्रसङ्ग चाहिँ आत्मिक गीतको प्रसङ्ग छ अनि लगत्तै पछि 20 उल्लेख छ हाम्रा प्रभु येशु ख्रिस्टको नाममा परमेश्वर र पितालाई सबै कुराहरूका निम्ति सधैँभरि धन्यवाद चढाओ ज्यादै सुन्दर पद यहाँ चाहिँ पहिलो 5 शब्दहरू छ हाम्रा प्रभु येशु ख्रिस्टको नाममा अनि यहाँ चाहिँ एउटा आज्ञा छ धन्यवाद चढाओ कसलाई परमेश्वर र पितालाई के को लागि सबै कुराको लागि कहिले सधैँभरि अनि तर यहाँ के भनेको छ भने यो सब चाहिँ प्रभु येशु ख्रिस्टको नाममा गर्नुपर्छ भनेको छ केन्द्रमा उहाँलाई राखेको छ जे गर्छौँ उहाँलाई हामी उपासना गर्ने काम धन्यवाद दिने काम प्रभु येशु ख्रिस्ट चाहिँ केन्द्रमा हुनुपर्छ पिताले त्यो बाहेक अरू कुनै पनि स्वीकार गर्नुहुन्न। उहाँले भन्नुभएको चाहिँ उहाँको पुत्रको नाममा गर्नुपर्छ, चाहे प्रार्थना, चाहे हाम्रो भजन, चाहे हामी बजाउँ, जे सुजे गरौँ, उहाँकै नाममा गरिनुपर्छ, उहाँलाई केन्द्रमा राख्नुपर्छ। तर हामी आधुनिक क्रिस्चियन सङ्गीतलाई हेर्दा के देख्छौँ? अघि अलिअलि देख्नुभयो, त्यहाँ बजाइरहेको, बजाउने तरिका, उनीहरूको गाउने तरिका, उनीहरूको पहिरन, अझ अरू देखाउन सकिन्थ्यो, उनीहरूको एल्बमहरूको फोटोमा हेऱ्यो भने, अनि उनीहरूले आफ्नो खिचेको फोटोहरू हेऱ्यो भने, उनीहरूले भन्न त के भन्छन्, हामी ख्रिस्टको प्रचार गर्दैछौँ सङ्गीतद्वारा भन्छन् उनीहरू। तर वास्तवमा चाहिँ उनीहरू आफैलाई प्रचार गरिरहेका छन्, त्यसमा कुनै शङ्कै छैन, आफैलाई नै प्रचार गरिरहेछ अधिकांश। अनि उनीहरूलाई हेऱ्यो भने, उनीहरूको सुन्यो भने, त्यो प्रस्तुति इत्यादि सुन्यो भने चाहिँ हामीलाई ख्रिस्टको बारेमा सोचौँ सोचौँ जस्तो गराउँदैन, हामीलाई चाहिँ उनीहरूको बारेमा सोचौँ सोचौँ जस्तो गराउँछ। ओहो, कसरी चलेको, कसरी गाएको, कसरी स्वर यस्तो गरेको, कसरी गिटार यस्तो हल्लाएको, अनि कस्तो कपाल पालेको, अनि कस्तो लुगा लाएको, यी सब चाहिँ मान्छेमा केन्द्रित छ, प्रभु येशूमा केन्द्रित छैन। त्यसैले हामी विशेष भजन गाउँदा पनि एकदम होसियार हुनुपर्छ, तपाईँहरू तपाईँ ठिक तरिकाले उभिनुपर्छ है, अनि तपाईँ ठिक तरिकाले चाहिँ प्रस्तुत हुनुपर्छ। हरेक कुरा तपाईँ उभिने तरिका पनि प्रभु येशू ख्रिस्टको नाममा गरिनुपर्छ। तपाईँले गाउने तरिका, तपाईँले आफ्नो भजन किताब बोक्ने तरिका, जेसुकै होस्, सबै चाहिँ उहाँमा केन्द्रित होस्। हामीले सोचौँ यसरी, यसरी हामीले सोच्ने बानी गऱ्यो भने चाहिँ हामी आत्मिक हुनु भनेको नि यही नै हो, सबै कुरा जाँच्दै। अनि अनगिन्ती युवाहरूको गवाई सुन्यो भने चाहिँ उनीहरूले भन्छ, हामी चाहिँ ऊ त्यो ब्यान्डको जस्तो हुन चाहन्छ, हामी म युवा हुँदाखेरि चाहिँ म चाहिँ बिटल्सको जन लेनन अथवा पल मेकार्टनी जस्तो हुन चाहन्थेँ, अनि उनीहरूको ठुलो ठुलो तस्बिरहरू चाहिँ मेरो कोठामा झुन्डिएको हुन्थ्यो, अनि मेरो ध्यानै तिनीहरूमा हुन्थ्यो। म स्कुलमा पढ्दाखेरि पनि, विषय केमा पढाइरहेको भए पनि, मेरो आधा मन चाहिँ उनीहरूको सङ्गीतहरूमा गइरहेको हुन्थ्यो, मेरो खुट्टा चाहिँ ड्रमको ढकढक गरिरहेको हुन्थ्यो। अनि मेरो साथी पनि थियो, हामी एउटै ब्यान्डमा बजाउँथ्यौँ, उसले चाहिँ अनि गिटारमा के बजाए जस्तो गरिरहन्थ्यो। यो चाहिँ किनभने चाहिँ हामी पुरै उनीहरूमा केन्द्रित भएकोले, हामी चाहिँ प्रभु येशूमा केन्द्रित हुनुपर्ने हो। अहिले हामी नयाँ गीत गाउनेहरू, तर इसाई, यो अहिले आधुनिक इसाई सङ्गीतकारहरूको सवालमा र इसाई सङ्गीतको प्रयोगको बारेमा हेर्ने भने चाहिँ उनीहरू चाहिँ उनीहरूलाई कलाकारको रूपमा हेर्छन्। यहाँ कर्णदासको एउटा फोटो छ, कर्णदास तपाईँले नाम पनि सुन्नु भएको छैन होला, तर ऊ चाहिँ क्रिश्चियन परिवारमा हुर्केको भन्छन्, उसको अन्तर्वार्ता मैले अस्ति सुनिरहेको थिएँ। म कसरी मुक्ति पाएको भन्दाखेरि चाहिँ त्यहाँ त स्पष्ट गवाही नै छैन है, मलाई कसले, कोही न कोहीले त सुनायो होला नि, मलाई कसैले सुनाएन एकदम, होइन, म त सानैदेखि चर्चमा गएको है, आरामसाथ भनिरहेको छ। अनि एउटा फोटो छ मेरो त्यहाँ देखाउनु पायो भने, क्रिश्चियन ती क्रिस्चियन आइडोल लेखेको छ, आइडिओएल भनेको त मूर्ति हो, अनि उसलाई चाहिँ मूर्ति भनिरहेछ, भनेपछि युवाहरूको मूर्ति रहेछ, युवाहरूको सबैभन्दा उनीहरूको आदर्श, उनीहरू त्यो जस्तो बन्न चाहन्छन्। अनि त्यहाँ अर्को शब्द छेकिएको छ, लास्टमा त एएन छ, सायद क्रिस्चियन आइडल भनेको होला, थाहा छैन। अनि आइमेहरूमा अन्जु पन्त, ऊ चाहिँ क्रिस्चियन बन्यो रे है, उसको गवाही पनि स्पष्ट छँदै छैन, मैले उसको गवाही सुने है, तर प्रख्यात छन् उनीहरूलाई चाहिँ क्रिस्चियन भनेर चाहिँ उनीहरूलाई उचालिरहेका छन्। अनि उनीहरूको कन्सर्टहरूमा चाहिँ उनीहरूलाई झन्डै झन्डै पूजा गर्ला जस्तो गर्छन्। तर हाम्रो सङ्गीत चाहिँ प्रभु येशू ख्रिस्टमा केन्द्रित हुनुपर्छ, यो चाहिँ हो असल क्रिस्चियन सङ्गीत। पाँच नम्बर बुँदामा चाहिँ हामी हेर्छौँ कि असल क्रिस्चियन सङ्गीत वास्तवमा एउटा अधीनतामा रहेको आत्माद्वारा निस्कने कुरा रहेछ, अधीनतामा रहेको आत्माबाट प्रस्फुटन हुने कुरा चाहिँ आत्मिक सङ्गीत हो। यो चाहिँ एफसी पाँचमा हामी 21 पदबाट केही पदहरू हेर्नेछौँ, लगत्तै यो यही सन्दर्भमा आइरहेको छ। अनि 21 पदमा हामी यहाँ पढ्छौँ, परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प, अधीनतामा है, अधीनता। अनि अरू पदहरू पनि छन्। त्यसपछि परिवारको सवालमा, पति पत्नीको सवालमा 22 पद, हे पत्नीहरू हो, प्रभुको अधीनमा रहे झैँ आफूलाई आ आफ्ना पतिको अधीनमा सुम्प। अब त्यसपछि नानीहरूलाई 6 अध्यायको 1 पद, तिमी नानीहरू छौ यहाँ, बाबुहरू छौ, हे नानीहरू हो, प्रभुमा आफ्ना बाबु आमाको आज्ञा पालन गर, किनकि यो उचित छ। आफ्ना बाबु र आमालाई आदर गर, जो चाहिँ प्रतिज्ञासहितको पहिलो आज्ञा हो। अनि 5 पदमा यहाँ दासहरूलाई, अर्काको निम्ति काम गर्नेहरूलाई यहाँ भनेको छ, हे दासहरू हो, शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन्, तिनीहरूका आज्ञा ख्रिस्टलाई गरे झैँ तिमीहरूको हृदयको सच्चाइमा डराउँदै र कामदै पालन गर। साँचो क्रिस्चियन विश्वास यस्तो हुन्छ, अधीनताको आत्मा हुन्छ। छ त्यस्तो बुवाआमाहरूप्रति अधीनताको आत्मा, अनि अगुवाहरूप्रति अधीनताको आत्मा, अनि किन उहाँहरू प्रति अधीनताको आत्मा, किनभने परमेश्वरको अधीनमा रहेकोले। त्यो उडाउ पुत्र चाहिँ राम्रो उदाहरण हो अधीनताको आत्मा कस्तो हुन्छ भन्ने। पहिला त ऊ विद्रोहको आत्मा लिएर, स्वार्थी आत्मा लिएर, अनि बुवालाई चोट पुर्याउने, मतलबै नराख्ने आत्मा लिएर चाहिँ घरबाट हिँडेको थियो। तर ऊ चाहिँ पश्चाताप गर्यो अनि ऊ फर्क्यो, अनि उसको आत्मा चाहिँ एकदमै अधीनताको आत्मा थियो, पश्चातापी आत्मा थियो। परमेश्वर, मैले तपाईँको विरुद्धमा पाप गरेको छु, बुवा तपाईँको विरुद्धमा मैले पाप गरेको छु, त्यस्तो आत्माबाट चाहिँ आत्मिक गीतहरू आउँछ। साँचो क्रिस्चियन सङ्गीतको चरित्र चाहिँ यही हुन्छ, अनि तपाईँले चाहिँ छुट्याउन सक्नुहुन्छ। तर रक सङ्गीत जुन चाहिँ अहिले चर्चहरूले प्रयोग गरिरहेका छन्, रक सङ्गीत चाहिँ अधीनताको आत्मा होइन, रक सङ्गीत चाहिँ वास्तवमा विद्रोहको आत्मा हो। उनीहरूले नै भन्छन् विद्रोहको आत्मा हो, मलाई कसैले मलाई यो गर त्यो नगर मलाई नभन है, मलाई जे मन लाग्छ म त्यही गर्छु, त्यस्तो आत्मा हो। अनि त्यो सबै चाहिँ त्यसैले आफूमा केन्द्रित छ, म नै सर्वे सर्व हो, मेरो चाहना हुनुपर्छ, अनि मेरो समयमा गर्छु जे गर्नुपर्छ है, अनि मैले चाहेको तरिकाले गर्छु, मलाई अरूले केही पनि नभनोस् है। यो चाहिँ सुरुदेखि नै जब रक सङ्गीत, यो चाहिँ झन्डै 65-70 वर्ष हुन लाग्यो रक सङ्गीतको उदय भएको, उद्भव भएको 1950-को दशकमा हो यो सुरु भएको। अनि सुरुदेखि नै यसको आत्मा चाहिँ विद्रोहको र म के चाहन्छु, म जे चाहन्छु त्यही गर्छु, अभिलाषा चाहिँ यसको मुख्य आत्मा हो। अनि त्यसैले यस्तो खालको सङ्गीत चाहिँ ले के गर्छ भने, हाम्रो हामी विश्वासी हौँ भने हामीसँग भएको पाप स्वभावलाई चाहिँ विद्रोहमा उत्साह दिन्छ, त्यही गर्छ यो सङ्गीतले चाहिँ, यसमा अलिकति पनि शङ्का छैन, अलिकति पनि। यदि एउटा साँचो विश्वासी, एउटा युवा भनौँ छ, अनि ऊ चाहिँ राम्रै मण्डलीमा गइरहेछ, अनि यस्तै ठाउँमा, अनि राम्रो सङ्गीतहरू सुन्छ, तर ऊ चाहिँ कता कताबाट चाहिँ रेडियो सुन्न थालेछ, अनि ऊ चाहिँ लुकेर चाहिँ बुवामाले चाल नपाउने गरिकन चाहिँ उसको मोबाइलमा हो अथवा केमा हो है, उसले चाहिँ बिस्तारै यस्तो सांसारिक खालको इसाई सङ्गीत नै होइन, एकैचोटि त संसारमा फाल्दैन, उसलाई डर हुन्छ, अनि तर क्रिस्चियन हो नि त है, त्यो हेप्सिबा ब्यान्डलाई एक्चुअली सुन न, किनभने उसले पनि येशूको गीत गाइरहेछ, म पनि होइन, तर त्यहाँबाट चाहिँ बिस्तारै बिस्तारै ऊ चाहिँ पुरै विद्रोही बन्न थाल्छ। अनि त्यसैले यदि बुवामा हुनुहुन्छ अनि तपाईँको छोराछोरी विद्रोहको स्वभाव निकालिरहेछ भने, चेक गर्नुहोस् के सुन्दैछ उसले है। अनि त्यसैले हामीलाई चाहिँ ठुलो हामी प्रभुलाई चिनेकाहरूलाई अति नै ठुलो सौभाग्य छ। त्यो के भने हामी हृदयदेखि हामी धार्मिकताको जीवन जिउँछौँ भन्नेले रोज्न सक्छौँ। जुन जीवनले परमेश्वरलाई खुसी पार्छ, मुक्ति त उहाँले सित्तैमा दिनुभयो, तर उहाँको अनुग्रहले अब हामीलाई के सिकाउँछ भने यो सबै सांसारिक अभिलाषहरू इन्कार गर्न र अभक्तिलाई पनि यो हुँदैन भन्न र धार्मिकता आत्मसंयम यी कुराहरूलाई चाहिँ पुरै हृदयले पछ्याउने एउटा निर्णय गर्न अठोट गर्न चाहिँ हामीलाई गराउँछ परमेश्वर अनुग्रहले यही सिकाउँछ। अनि साँचो क्रिस्चियन सङ्गीतले चाहिँ यी कुराहरूतर्फ चाहिँ हामीलाई लान्छ, विद्रोहतर्फ होइन। समय हाम्रो यहाँ रोक्नुपर्ने समय भएछ है, अनि त्यसैले यो अध्ययनलाई हामी अगाडि बढाउनेछौँ अर्को पालि। अनि हामीले हेरेको बुधाहरू चाहिँ पाँचवटा थियो। असल क्रिस्टिय सङ्गीत चाहिँ कस्तो हुन्छ भन्ने मेरोमा यो चाहिँ प्रभुका जनहरूप्रति र प्रभुप्रति लक्षित हुन्छ, यो चाहिँ पवित्र आत्मिक हुन्छ, शुद्ध हुन्छ, यसले चाहिँ लयलाई जोड दिन्छ, ताललाई होइन बिटलाई होइन। अघि सुन्नुभएको सबै बिटलाई जोड दिइरहेको थियौँ। अनि जहिले पनि यो ख्रिस्ट येशूमा केन्द्रित हुन्छ, आफूमा होइन मान्छेमा होइन, अनि यो चाहिँ अधीनताको आत्माबाट निस्किने कुरा हो। हुन्छ, आउनुहोस् हामी प्रार्थना गरेर अन्त गर्नेछौँ। प्रभु धन्यवाद छ तपाईँको सुन्दर वचनहरूको लागि अनि यो सिद्धान्तहरूको लागि, अनि तपाईँ को पाउमा हामी बसेर हामी अझ सिक्न सकौँ, हामीलाई यस्तै आत्मा दिनुहोस् अनि यस्तै अधीनताको अनि तपाईँलाई खुसी पार्ने हामी यसमा बढ्न सकौँ। धन्यवाद छ पिता। यसपछिको जति पनि कामहरू छन् अनि साँझको सवारी सबको लागि तपाईँलाई हेर्छौँ प्रभु यीशुको नाममा हामी हेर्नु हुन्छ।